الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلل فلا هادي له ونشهد أن لا إله إلا الله وحده لا شريك له ونشهد أن سيدنا ونبينا وحبيبنا وشفيعنا وسندنا ومولانا محمدا عبده ورسوله أما بعد باب الكرم والجود والإنفاق في وجوه الخير ثقة بالله تبارك وتعالى أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وما أنفقتم من شيء فهو يخلفه وقال تعالى وما تنفقوا من خير فلأنفسكم وما تنفقون إلا ابتغاء وجه الله وما تنفقوا من خير يوفى إليكم وأنتم لا تظلمون وقال تعالى وما تنفقوا من خير فإن الله به عليم وعن عبد الله بن مسعود رضي الله تعالى عن النبي صلى الله عليه وسلم قال لا حسد إلا في اثنتين رجل آتاه الله مالا فسلطه على هلكته في الحق ورجل آتاه الله حكمة فهو يقضي بها ويعلمها أو كما قال رسول الله صلى الله عليه وسلم رواه البخاري ومسلم. پردہ نشین محترمہ میری مائیں اور بہنیں اور میرے بھائیوں, آپ لوگوں کے سامنے درس حدیث میں قرآن کریم کی 3 آیتیں اور بخاری شریف مسلم شریف کی حدیث پڑھی. امام نووی رحمۃ اللہ علیہ نے ایک باب قائم کیا ہے, باب الکرم, اللہ جل جلالہ پر بھروسہ کرنا اور سخاوت, نیک کاموں میں مال کو خرچ کرنے کی کیا فضیلت ہے. اس پر امام نووی رحمۃ اللہ علیہ ایک مستقل باب قائم فرماتے ہیں. اس باب کی پہلی آیت میں وہ آیت بھی عجیب لائے ہیں, عجیب سبحان اللہ. اللہ جل شانہ کا ارشاد ہے, تم جو چیز بھی خرچ کرو گے اللہ تمہیں اس کا بدلہ فوراً دے دے گا. وما انفقتم من شيء فهو يخلفه, خلف يخلفه کے معنی ہے پیچھے آنا. ایک آدمی آگے جائیں پیچھے والے کو کہہ رہے ہیں خلیف, خلف پیچھے, یعنی جیسے ہی آپ نے خرچ کیا اللہ پیچھے سے اس کا بدلہ آپ کو دے, فوراً اس کا بدلہ دے دے گا. اللہ جل شانہ کبھی دنیا میں, کبھی آخرت میں, کبھی دنیا اور آخرت دونوں میں دے دیتا ہے, بھولتا نہیں ہے. ایسا نہیں کہ میں کچھ خرچ کروں اور اللہ بھول جائے, نہیں. اللہ کہہ رہے ہیں تو رات کے اندھیری میں بھی دے گا تو پھر میں اس کا بدلہ, میں سب کچھ جانتا ہوں, میں ضرور تمہیں اس کا بدلہ دوں گا. جتنا آدمی خرچ کرتا ہے اتنا اللہ کی طرف سے اس کو بدلہ ملتا رہے. اگر کوئی آدمی جانوروں کو ذبح کر کے, گائے بکری یا اور کوئی جس کا گوشت کھایا جاتا ہے اس کو خرچ کرتا ہے, اتنا ہی اللہ تعالیٰ اس کو جانور بھی عطا فرماتے ہیں. مفتی شفیع صاحب رحمۃ اللہ علیہ فرماتے ہیں, جب عرب لوگوں نے اونٹوں کی سواری بند کر دی اس وقت سے اس کی پیداوار گھٹ گئی. جب سے گاڑیاں آ گئی تو اونٹ بھی کم ہو گئے. اس لیے کہ مسلم شریف کی ایک روایت ہے عجیب, فرمایا اللہم اعطی منفقا خلفا, یہاں پر بھی لفظ خلف ہے, وعاتی ممسکن تلفا، یہ مسلم شریف کی صحیح حدیث ہے کہ روزانہ صبح دو فرشتے اعلان کرتے ہیں، ایک کہتا ہے اللہم آتی منفقن خلفا، اے اللہ تیرے راستے میں جو خرچ کرے تو اس کا بدلہ عطا فرما، یہ فرشتے اعلان کرتے ہیں. وآتی ممسکن تلفا، اور جو بخیلی کرے اللہ اس کے مال کو ضائع کر دے، ختم کر دے. یہ دعا ہے، بد دعا دعا دونوں، دینے والوں کے لیے دعا ہے، فرشتے معصوم ہیں ان کی دعائیں قبول ہوتی ہے. تو جو بھی مال انسان خرچ کرتا ہے جیسا بھی ہو، اللہ اس حساب سے اس کے مال میں برکت دیتا ہے، اس حساب سے. اگر آدمی نے اپنے درہم دنانیر پاؤنڈ ڈالر کے حساب سے، اللہ اس حساب سے، ایسا نہیں کہ یہاں تم نے پاؤنڈ خرچ کیا تمہیں روپیے ملے گی. اللہ کہتے ہیں میں اس سے بڑھ کر سخی ہوں، تم سے بڑھ کر سخی ہوں، دنیا میں بھی دوں گا اور آخرت میں بھی دوں گا، کبھی دونوں جگہ دوں گا میں، کہ دنیا میں دینے کی وجہ سے میں تمہاری مغفرت کر دوں گا. اور صرف دینا ہی نہیں، فرمایا تم دو گے تو دینے کے بعد تمہارے مال کی، تمہاری جان کی، تمہارے مکان کی، تمہارے اولاد کی، سب کی حفاظت بھی کروں گا. اسی پر بس نہیں کہ بھائی تم نے 10 پاؤنڈ دے دیے تو میں تم کو 100 پاؤنڈ دے دوں گا، خرچ نہیں. اللہ کہہ رہے ہیں تم خرچ کرو گے اتنا میں دوں گا میری شان کے مطابق. یہ بات تو صرف مسلمان کے ساتھ نہیں، اگر کافر بھی اللہ کے راستے میں خرچ کرے، اگرچہ آخرت میں اس کا کوئی حصہ نہیں ہے لیکن دنیا میں تو ضرور اس کو مل جاتا ہے. مولانا زکریہ صاحب رحمت اللہ علیہ فرماتے، میرے بچپن کا زمانہ تھا اور میرے والد صاحب نے ایک باتیں بتائی کہ ان کے زمانے میں انگریز لوگ ہندوستان میں رہتے تھے، 200 سال تک رہے، کافی سال تک رہے، ان کی بزنس ہے، ان کی کوٹھیاں، ان کے بنگلے، ان کے سب کچھ ہوتے تھے، اور وہ دیہاتوں میں ہوتے تھے اور وہ کام کرتے تھے بڑے بڑے، دہلی میں، کلکتہ میں، فلاں جگہ فلاں جگہ وہ افسر بنے ہوئے تھے. حضرت مولانا زکریا صاحب رحمت اللہ علیہ فرماتے ہیں، میرے والد صاحب نے مجھے کہا کہ ایک جنگل میں انگریز کی کوٹھیاں تھی، بہت سارے ان کے بنگلات تھے، ایک انگریز نے بہت سارے انگریزوں کے، اس میں آگ لگ گئی، خطرناک آگ لگ گئی، تو ایک ملازم انگریز کا نوکر دوڑتا ہوا دہلی گیا اس گاؤں سے، اور جا کر کہا کہ سارے ہی مکانات جل گئے، آپ کی کوٹھی بھی اس میں جل گئی. وہ لکھ رہا تھا اپنے آفس میں بیٹھے بیٹھے، انگریز افسر جو تھا اس نے سر اٹھایا، کہا نہیں میری نہیں جلے گی، میری کوٹھی نہیں جلے گی. پھر لکھنا شروع کر دیا، تو نوکر تو ہوتے ہیں رکھے ہوئے، اس نے کہا کہ آپ کا مکان بھی جل گیا ہوگا اس لیے کہ فائر بہت خطرناک. کہا نہیں میرا مکان نہیں جلا ہوگا، میرا بنگلہ تو بالکل صحیح سالم ہوگا. پھر لکھنا شروع کر دیا. تیسری بار جب کہا، افسر نے کہا دیکھو میں اس لیے یقین کے ساتھ کہہ رہا ہوں کہ میں بھی اپنے مال میں سے زکات دیتا ہوں جیسا کہ مسلمان زکات دیتے ہیں، اس لیے مجھے یقین ہے کہ ان کے نبی نے کہا ہے کہ جو آدمی اپنے مال سے زکات نکالتا ہے تو اللہ اس کے مال کی بھی حفاظت کرتا ہے. اگرچہ میں یہاں 500 کلومیٹر دور بیٹھا ہوا ہوں لیکن میں نے مسلمانوں کی طرح زکات دی ہے، تو وہی اللہ جس نے مسلمانوں کے مکان زکات دینے پر ان کی جان مال آبرو عزت کی حفاظت کرتا ہے، وہی اللہ جن کے لیے میں نے زکات دی ہے وہ میری کوٹھی کی بھی حفاظت کرے گا. اچھا واپس گیا تو دیکھا سب مکان جل گئے، اس کا مکان، اس کو ایک اس کا گھاس بھی تک نہیں جلا تھا. انگریز کی بات یہ مولانا زکریا صاحب نے آنکھوں سے دیکھا، بچپن کا زمانہ. دینے پر اللہ آتے ہیں تو اپنے کو نہیں، इसी का नाम रहमान है, मानने वाले को भी न मानने वालों को भी। तो मुसलमान को तो कितना मिलेगा, लेकिन दिल भी होना चाहिए। अल्लाहुम्मा आती मुनफिकन खलफा, ए अल्लाह जो खर्च करे तो उसका बदला जरूर दे दे। फरिश्ते की दुआ तो जरूर लगेगी और फरिश्ते की बददुआ भी लगेगी। वाती मुमसिकन तलफा, जो रोक ले पैसे को, खर्च न करे न दे। ऐसे भी लोग होते हैं। अब्दुल्लाह बिन जाफर रजी अल्लाह तआला अनु सहाबी रसूल सल्लल्लाहु अलैहि वसल्लम, फरमा मैं एक जंग एक चरागाह से गुजर रहा था, चरागाह, उस चरागाह में एक आदमी गुलाम था, बकरियां चरा रहा था, बकरियां चरा रहा था। अब्दुल्लाह इब्न जाफर फरमाते मेरा गुजर उसके पास से हुआ तो उसने देखा कि वो बैठा हुआ है और एक कुत्ता दूर से आ रहा है, डॉग, कुत्ता दूर से आ रहा है। अल्लाह अकबर। इस गुलाम ने उस कुत्ते को बुलाया, देखा कि बहुत दूर से आ रहा है, अपने पास रोटी थी, एक रोटी निकाली उस कुत्ते को डाल दी, उसने खा लिया, फिर दूसरी निकाली, कुत्ते को डाल दी, खा लिया उसने, तीसरी रोटी निकाली, कुत्ते को डाल दिया, कुत्ते ने खा ली। अब्दुल्लाह इब्न जाफर साहब ही फरमाते मैं तो देखता ही रहा कि ये गुलाम, मैं उसके पास गया और मैंने उससे पूछा, आपको आपका सेठ जो है मास्टर कितनी रोटी देता है रोजाना, जब तुम चराने के लिए आते हो तो सुबह से शाम तक आते हैं ना, तो कितनी रोटी देता है? फरमाया 3 रोटी देता है। तो आपने तो 3 रोटी इस कुत्ते को डाल दिया, आप क्या खाओगे? उसने जवाब दिया, मुझे पता है कि मैं क्या खाऊंगा, मैं तो भूखा ही रहूंगा, लेकिन ये कुत्ता बहुत दूर से आया है, लगता है बहुत भूखा है, कहीं से आया है, मेरा तो है नहीं, बहुत दूर से आया है, तो मैं उसके भूख का इकराम कर लेता हूं उस कुत्ते का कि उसकी भूख खत्म हो जाए। तो बस उसने डाल दी। अब्दुल्लाह इब्न जाफर फरमाते तो उसकी बात मुझे अजीब लगी, मैंने उसके मालिक को कहा, मास्टर को कहा, इस गुलाम को मैं खरीदना चाहता हूं, इस गुलाम को, ये बकरियां भी तुम्हारी खरीद लेता हूं और ये चरागाह है जितना बड़ा जो खेत है जिसमें ये बकरियां चरा रहे ये भी खरीदता हूं। अब्दुल्लाह इब्न जाफर ने गुलाम को खरीदा, उस चरागाह को खरीदा, उस सारी बकरियों को मालिक से सेठ से खरीद लिया, उसको बहुत पैसे दे दिए और खरीद करके गुलाम को कहा तू आजाद है। क्या कहा? ये सारी बकरियां तेरी है, ये चरागाह तेरी है। अब्दुल्लाह इब्न जाफर फरमाते वो गुलाम भी गुलाम था, शाम तक में उसने सारी बकरियां सदका कर दी और चरागाह भी अल्लाह के रास्ते में दे दिया और वहां से गायब हो गया। वो कैसा आदमी होगा? ऐसे भी लोग दुनिया में होते हैं। अब्दुल्लाह इब्न जाफर फरमाते हैं जाफर के बेटे कि मैं तो शौक हो गया, अल्लाह ऐसे भी लोग हैं जो गुलाम हैं, जब आजाद होते हैं फिर भी अल्लाह के रास्ते में। आज तो अगर मेरे पास 1 बंगला है, 2 कोठी बन गई तो मैं तो फुला नहीं समाता, मेरे पास 5 गाड़ी है, 10 गाड़ी हो जाए तो फुला नहीं समाता, लेकिन कभी अल्लाह को याद नहीं करता। यहां तो कह रहे अल्लाह पर भरोसा करते हुए करम और सखावत और नेक कामों में खर्च करने वालों की क्या फजीलत। आपने नाम सुना होगा मुजफ्फरनगर का, इंडिया में यूपी में मुजफ्फरनगर है, मैं तो गया हुआ मुजफ्फरनगर, अभी तो ये कस्बा बन गया है। उस जमाने में मुजफ्फरनगर ये राजा लोग, उस जमाने के जो होते हैं नवाब लोग, तो एक नवाब था, उसका बंगला था, उसने बहुत बड़ा बंगला बनाया था, नवाब का नाम है मुजफ्फर अली खान, मुजफ्फर अली खान ये नवाब था, उसने मुजफ्फरनगर में एक बंगला बनाया था और उसी के नामे नामी उस बंगले को, बहुत बड़ा बंगला बनाया, बहुत बड़ा, जिसका गार्डन आगे पीछे सब कुछ, और उसमें फर्श कारपेट, उस जमाने की बात है जब नवाब लोग थे, कई 100 साल पहले, जो राजा का जमाना चलता, नवाब यहां भी है, वहां भी नवाब, वहां भी नवाब। उस वक्त उस जमाने में एक नहीं होता था बल्कि नवाबों की, नवाबों की वहां शाही चलती थी। दिल्ली का नवाब, फुलां का नवाब, फुलां का नवाब। तो नवाब ने बहुत बड़ा बंगला बनाया और उसके अंदर लाइटें और उसपे कारपेटें और आगे पीछे उसका गार्डन सब कुछ बनाया। अब इफ्तिताह, उद्घाटन, उसकी बिगिनिंग, उसकी शुरुआत करने के लिए उसने हजारों को दावत दी है कि मैं, यानी बैठ करके नियत कर ली कि हम इसकी इफ्तिताह करेंगे, हजारों लाखों लोगों को हम दावत देंगे, वहां खाना खाएंगे और खाना खाकर इसकी इफ्तिताह करेंगे, इसकी इफ्तिताह करेंगे। वजीरों ने कहा ठीक है, नवाब के जितने भी साथ में होते हैं ना, चेले चपटे, सबने कहा बहुत अच्छा, इंतजाम हो जाए, दावतें दी जाए। इतने में वहां करीब में उसी गांव में एक गरीब आदमी, बहुत गरीब आदमी, जिसकी बेटी थी जवान, उसकी शादी होने वाली थी, तो सामने वाले दुल्हा लोगों ने कहा हम तो जान में, बारात में, हम क्या कहते हैं जान में, बारात में 100 आदमी लाएंगे। कितने भाई? 100 आदमी लाएंगे। अब ये गरीब आदमी जिसका मकान छोटा सा, ये कहां रखेगा 100 आदमी को, कहां बिठाएगा? परेशान ही परेशान, परेशान ही परेशान, लड़की की शादी भी करवानी है, परेशान ही परेशान। किसी ने कहा परेशान ना हो, आप ऐसा करो, आप ऐसा करो कि आज आप नवाब साहब के पास चले जाओ, शायद वो मान जाए, उनका बंगला बिल्कुल तैयार है, बहुत बड़ा है बंगले में, और वो भी नवाब का बंगला। और ये गरीब आदमी घबराता घबराता घबराता, शिवरिंग करता हुआ, परेशान उसके दरवाजे पर पहुंचा, दरवाजा खिटखिटाया, आंखों में आंसू है, नवाब साहब से कहा बहुत ही माफी मांगता हूं, एक रिक्वेस्ट लेकर आया हूं आपके दरवाजे पर। कहा क्या है? कहा बैठो। बिठाया। कहा मेरी बेटी की शादी होने वाली है, निकाह होने वाला है, और बारात वालों ने कहा वो 100 आदमी लेकर आएंगे, लड़के वाले। अब मेरे पास कोई जगह नहीं, मेरी झोपड़ी है, मैं कहां बिठाऊं? तो मुझे किसी ने कहा आपसे पूछूं कि आपके इस बंगले में उनको बिठा दूं एक दिन के लिए। तो कहा आप पूछने के लिए, ये पूछने की चीज है, ठीक है, लेकिन एक शर्त होगी मेरी। क्या शर्त होगी? ये 3 दिन जो खाना होगा वो मेरी तरफ से होगा। नवाब ने क्या कहा? 3 दिन का खाना मेरी तरफ से होगा, बारात के 100 आदमियों को एक एक सूट मेरी तरफ से होगा। बिल्कुल सही हुआ क्या? मेरी तरफ से होगा सब कुछ। का ठीक। वो तो उसकी आंखों से आंसू, वो अपने वो गांव के लोग वाले वो पगड़ी जैसा पहनते हैं, उसे आंसू पूछ रहा है कि मेरी कहां किस्मती है, मैं कहां आ गया, क्या काम होगा मेरा, खुशी खुशी। लेकिन उसके बिलीव से बाहर था, इसलिए कि खाने की भी क्या फिक्र नहीं, बारात के इकराम की भी फिक्र नहीं, इतना बड़ा बंगला है, और उनका उनको हदिया और गिफ्ट की भी फिक्र नहीं, सब कुछ हो जाएगा। ठीक है। कहा ठीक, खाना हम खा लेंगे, 3 दिन के लिए मैं ऐलान कर दूंगा, सब कुछ हो जाएगा। अब 3 दिन के बाद कहा सुनो, ये जो चाबी है, जब देने के लिए आओ ना तो घर पर आना, मेरे घर पर, बंगले में नहीं, घर पर आना, क्योंकि मैं तो बंगले में रहता नहीं हूं, घर पर हूं मैं। जब ये चाबी देने के लिए गया 3 दिन के बाद, तो उस नवाब ने कहा कि जिस दिन तुम मेरे पास आए थे अपनी बेटी की शादी के लिए, मेरी जगह को बारात को बिठाने के लिए, उसी दिन से मैं नियत कर चुका हूं कि ये बंगला जो बना है इसकी मैंने नियत कर ली है कि तुम्हारी बेटी को मेरी तरफ से हडिया है। उस जमाने की बात है, दुनिया की बात। एक गरीब के दिल से क्या दुआ निकली होगी, क्या दुआ निकली? ऐसे भी लोग थे उस जमाने में जिसका अंदाजा नहीं कर सकते, अंदाजा नहीं कर सकते। मैं एक बात जरूर कहा करता हूं, कुरान की इस आयत के तहत में, वमा तुन्फिकू मिन खैरिन फलियन्फुसिकुम वमा तुन्फिकून इल्ला इब्तिगा वजहिल्ला। पैसे तो आने जाने वाली चीज है ना, है कि नहीं? लेकिन क्या मुझे अल्लाह पर भरोसा नहीं है? کہ میرا اللہ غریب ہے، میرا اللہ فقیر ہے، نعوذ باللہ میرا اللہ مسکین ہے. نہ، مومن دنیا کے لوگ مسکین ہیں، فقیر ہیں. واللہ غنی وانتم الفقراء، اللہ تو غنی ہے تم فقیر ہو. میرے پاس ملین بلینز ہو تو بھی میں فقیر ہوں اللہ کے مقابلے میں. وہ اللہ جو رات دن کھلاتا ہے ساری دنیا کو، میں کیا چونٹی کو کھلاتا ہے؟ دنیا میں ہزاروں لاکھوں بلینوں ملینوں چونٹی بھوکی نہیں رہتی، اس کو کھلاتا ہے. میں اور آپ کیا ہے؟ سمندر کی کوئی فش ایسی نہیں جو بھوکی رہتی ہوگی، سمندر کا کوئی جانور ایسا نہیں جو بھوکا رہتا ہوگا. وہ اللہ کتنا بڑا سخی ہے، کسی کو بھوکا نہیں مارتا، اپنے کو بھی اور پرائے کو بھی، سب کو دیتا ہے. اس اللہ پر بھروسہ نہیں کہ اس اللہ نے قرآن میں کہا تم دو گے تو یہ بہتر ہے تمہاری ذات کے لیے، اور تم خرچ کرتے ہو اللہ جل شانہ کی رضا جوئی کے لیے، شو اپ کرنے کے لیے بالکل نہیں کرنا. اللہ کہہ رہے ہیں وما تنفقوا من خیر یوفى الیکم، جو کچھ تم کرو گے اللہ کے راستے میں، میں بھر بھر کر تم کو دوں گا، میں بھر کر تم کو دوں گا، میں بھر کر تم کو دوں گا، تمہارے خزانے میں کمی نہیں ہو، میرے خزانے میں کمی نہیں ہوگی. فرمایا وانتم لا تظلمون، ذرہ برابر تم پر کمی نہیں کی جائے گی. اللہ قرآن میں کہہ رہا ہے، سورہ بقرہ کی آیت نمبر 273 میں اللہ فرما رہے ہیں وما تنفقوا من خیر فلینفسکم وما تنفقون الا ابتغاء وجہ اللہ، جو کچھ تم خرچ کرتے ہو اپنے فائدے کی غرض سے، اور جو کچھ تم خرچ کرتے ہو اللہ کی رضا کے لیے، اور جو کچھ تم اللہ کے راستے میں، خیر کے راستے میں خرچ کرتے ہو، سب یوفى الیکم، پورا پورا تم کو مل کر رہے گا، تمہارے مال میں ذرہ برابر کمی نہیں آئے گی، میرے دینے میں بھی کمی نہیں آئے گی. جی اب میں تمہیں بات کا سوال کرتا ہوں، ایک حدیث عجیب ہے. اللہ کے حبیب صلی اللہ علیہ وسلم نے فرمایا کہ قیامت کے دن ایک آدمی آئے گا اور آنے کے بعد کہے گا اللہ کے سامنے کہ یہ میرے اعمال، اللہ اس کو کہے گا میں بھوکا تھا تو نے مجھے کھلایا نہیں. وہ کہے گا اللہ تو بھی کبھی بھوکا رہتا ہے؟ تو ساری دنیا کو کھلاتا ہے، انسان جنات اور درندے پرندے چھوٹی چھوٹی چونٹیوں کو بلوں میں تو کھلاتا ہے، تجھے کیسے بھوک لگتی ہے؟ فرمایا فلاں جگہ میرا بندہ یا میری بندی بھوکی تھی. جی وہ تین تین چار چار دن تک بھوکے رہتے تھے، ان کے پیٹ میں کھانا نہیں ہوتا تھا، تو اس کو کھلاتا تو گویا تو مجھے کھلاتا. یہ حدیث ہے، حدیث قدسی ہے، اللہ کے نبی کا فرمان ہے. دوسرے کو بلائیں، اللہ اسے کہیں گے میں پیاسا تھا، مجھے پانی کی ضرورت تھی، تو نے مجھے پانی نہیں پلایا. وہ کہے گا اللہ تو کیسے پیاسا رہ سکتا ہے؟ تجھے کیا ضرورت ہے؟ تجھے کیا ضرورت ہے؟ تو وہ ذات ہے ساری دنیا کو پلاتی ہے، سمندروں کے سمندر، جی نہروں کے نہر بھری پڑی ہے، آسمانوں سے بارش ہی بارش. اگر اللہ بارش کو بند کر دے دنیا مر جائے گی، تجھے کیا ضرورت ہے؟ تو سب کو پلاتا ہے. فرمایا فلاں میری بندی، فلاں میرا بندہ فلاں جگہ میں پیاسے تھے، ان کے پاس پانی نہیں تھا، ہزاروں مائل تک پانی بھرنے کے لیے جاتے تھے، کبھی راستے میں مر جاتے تھے، کبھی کیا ہوتا تھا، تو ان کو پانی پلاتا تو آج گویا کہ تو نے مجھے پانی پلایا ہوتا. آگے حدیث قدسی، فرمایا میں بیمار تھا، میں بیمار تھا، تو میری بیمار پرسی کے لیے نہیں آیا، میری خبر نہیں پوچھی تو نے. تو وہ بندہ کہے گا، وہ بندی کہے گی اللہ تو کیسے بیمار ہو سکتا ہے؟ شفا دینے والی ذات تیری ہے اور بیماری دینے والی ذات بھی تیری ہے، تو کیسے بیمار ہو سکتا ہے؟ فرمایا فلاں اور فلاں بندی فلاں جگہ میں لوگ بیمار تھے، ان کے پاس دوائیں نہیں تھی، بھوکے تھے، اگر تو ان کی دوائی کرتا، ان کی خبر گیری کرتا، ان کی ملاقات کرتا، تو یوں نہیں کہتے اللہ پاک کہ تو میری بیماری کی بیمار پرسی کرتا، نہیں، تو مجھے اس بیمار کے پاس پا لیتا. کیا کہہ رہے اللہ؟ اس بیمار کے پاس میں تھا، اگر تو وہاں جاتا تو میں تجھے وہی مل جاتا.
मैं मिल जाता, अल्लाह मिल जाते उसको। पहले दो में तो कहा कि तुम मुझे खिलाता, तुम मुझे पिलाता, फुलाने को खिलाता तो मुझे खिलाता फुला। यहां कह रहे मैं वही था, तू आता तो मैं तुझे वही मिल जाता। अजीब अंदाज अल्लाह ने किया फरमाया। अल्लाह उसी को कह रहे हैं कि मुसलमान जो कुछ भी सदका खैरात देता है अल्लाह की रजा जोई, अल्लाह की खुशनुदी के लिए, तो उसका फायदा उसी को होता है, उसका बदला दुनिया में भी उसको मिल जाएगा, आखिरत में भी, दोनों जगह अल्लाह उसकी मदद कर देते हैं। इस आयत में मुफस्सिरीन अजीब बात लिखते हैं कि जो कुछ भी तुम करते हो तो क्या वजह है कि उसका एहसान अपने फायदे के लिए फकीर पर रखते हो, जब अपने फायदे के लिए है तो सदका और खैरात में अच्छा माल देना चाहिए, वरना माल की बर्बादी होगी, उसका फायदा नहीं मिलेगा। जैसा कि एक रिवायत में नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, तुम खर्च करो तुम पर भी खर्च किया जाएगा, तुम खर्च करो तुम पर भी खर्च किया जाएगा, तुम देते रहो तुमको भी दिया जाएगा, तुमको भी दिया जाएगा। वमा तुनफिकु मिन खैरिन फइन्न अल्लाह बिही अलीम, जो कुछ तुम खैर से खर्च करते हो बेशक अल्लाह उसको जानता है। जो कुछ भी तुम खर्च करो अल्लाह को सब पता है, कितना दिया, क्यों दिया, कैसे दिया, कब दिया, दिल में क्या नीयत थी, सब कुछ अल्लाह को पता है। जो कुछ भी अमल करोगे किस नीयत के साथ किया है, क्या उसके अंदर में अल्लाह की रजा थी, सारी चीजें अगर है अल्लाह की रजा तो फिर मिल जाएगा, अगर अल्लाह की रजा नहीं तो दिया हुआ सारा माल बेकार है। इसीलिए नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम का फरमान ला हसदा इल्ला फी इस्नतैन, फरमाया हसद नहीं, सिर्फ दो आदमियों पर रश्क करना जायज है, सिर्फ दो आदमियों पर। यहां हसद के माना जेलसी नहीं, रश्क। आए क्या है, अल्लाह अकबर, देखो तो सही इसको कितना अच्छा आदमी है, इसको रश्क बोलते हैं, इसको जेलसी नहीं। एक वो आदमी जिसको अल्लाह ने माल दिया, फिर वो आदमी अल्लाह के रास्ते में खूब खर्च करता है, उस पर रश्क करना चाहिए कि यह आदमी कितना माल खर्च कर रहा है, कितना दे रहा है, अल्लाह उसको फिर कितना दे रहा है। एक बुजुर्ग फरमाते हैं पाकिस्तान के कि मैं इतना खर्च करता रहा करता रहा करता रहा और मेरा माल बढ़ता रहा और मैं अल्लाह से कहता रहा बस करो बस करो, मैं कहां रखूंगा इसको। कहा मुझे ख्वाब में दिखाया गया, किसी ने बताया तुम जितना खर्च करते रहोगे और उस पर शुक्र अदा करते रहोगे तो तेरे शुक्र में हुदूद होता है, अल्लाह के देने में कोई हद नहीं, वो देता रहेगा, वो तो देता रहेगा। फरमाया जो आदमी अल्लाह के राह में खर्च करता है और दूसरा वो आदमी जिसको अल्लाह ताला ने इल्म दिया है और उसके साथ ही फैसला करता है, दूसरे को भी उसकी तालीम देता है, आलिम है, खुद भी अमल करता है, दूसरे को भी हदीस दर्स वगैरह पढ़ाता है और इसी तरह कुरान वगैरह पढ़ाता है, इन दोनों पर रश्क करना चाहिए। अल्लाह ने हसद दो आदमियों के लिए जायज, वरना हसद जायज नहीं है, सिर्फ दो आदमियों के लिए, यानी उन पर कर सकते हैं। कोई कमाल देखे किसी में, कोई नेमत देखे, एक तो हसद का माना है किसी में कोई कमाल देखा, माशाल्लाह बहुत बड़ा आलिम है, या किसी में देखा बहुत बड़ा मालदार है, तो उसकी नेमत खत्म हो जाए, उसका इल्म खत्म हो जाए, उसका माल खत्म हो जाए, इसकी तमन्ना करना यह तो जलसी है, यह तो हराम है, ये तो बहुत बड़ा गुना है, ये तो मुतलकन ममनू है। यहां हसद के माना गिबता है, जिसका मतलब ये होता है किसी में किसी सिफत को देखकर उसके हासिल करने की तमन्ना तो करे मगर दूसरे से, मेरे दिल में तो आए कि अल्लाह मुझे भी माल दे तो मैं भी खर्च करूं, अल्लाह मैं भी आलिम होता तो मैं भी दस देता, मैं भी अमल करता, मैं भी ये बयान करता, मैं भी, ये जो है ये तमन्ना तो कर सकते हैं लेकिन उसके अंदर में सामने वाले की नेमत के जायल होने का इरादा नहीं होता, इसको गिबता कहते हैं। हसद और गिप्ता में फर्क है। हसद उसको कहते हैं कि मुझे मिले या ना मिले, लेकिन सामने वाले को क्यों मिला है, इसके पास माल क्यों है, इसके लड़के की शादी क्यों हुई, इसको ये क्यों हुआ, इसको ये क्यों हुआ, ये खत्म हो जाए, ये मर जाए, ये तबाह हो जाए, इसको कैंसर हो जाए, इसको ये हो जाए, ये सारी चीजें हसद है, ये हराम है। और गिबता उसको कहते हैं कि खुद तमन्ना भी करता है, काश कि मैं भी मालदार बन जाऊं, काश कि मुझे पास भी इल्म आ जाए, मैं भी अल्लाह के रास्ते में खर्च करता जैसा कि ये आदमी खर्च करता है, अल्लाह पाक उसको और तरक्की दे, उसकी नेमत में और बरकत दे जी। इस तरीके से अगर कोई करे तो ये गिबता तो जायज है। बाज़ उलमा फरमाते हैं हसद से यहां पर अला सबील फर्ज व तकदीर है कि अगर कहीं हसद करना, जलसी करना जायज होता, जायज होता तो ये दो आदमी है, ये दो जगह है जहां पर जायज होता, मगर उस पर भी हसद करना जायज नहीं है तो औरों पर हसद करना कैसे जायज होगा। बाज़ उलमा यूं कहते हैं दोनों में फर्क है। अल्लामा तीबी रहमतुल्लाह अलैह फरमाते हैं कि एक आदमी को अल्लाह ने माल दिया और क्या किया, रजुलुन आताहुल्लाहु मा फसल्लतहु अला हलकतिही फिल हक, उसने सब अल्लाह के रास्ते में खर्च कर दिया, वो माल खर्च करने पर मुसल्लत, हर जगह माल को खर्च करता है, दीन में, उलमा पर, सुलहा पर, गरीबों पर, यतीमों पर, बेवाओं पर जी, कैदियों पर, जिसका जिक्र कुरान में है बहुत सारे हैं। अभी तो हम किसी एक आलिम ने मुझे बताया हिंदुस्तान में बगैर कसूर के बेशुमार उलमा कई सालों से जेल में है, जेल में कोई कसूर नहीं, सिर्फ उनको शक है कि ये ऐसा है, जेल में। अब 30 लाख, 40 लाख, 50 लाख, 20 लाख रुपये मांगते हैं, कहां से लावे, उनकी बीवियों के जेवर बेचने के बावजूद भी बिचारों की रिहाई नहीं होती है, समझे, बेशुमार पड़े अंदर में, बड़े उलमा ऐसे बेशुमार है। 50 लाख लाओ, 1 करोड़ लाओ रुपये, तब हम छोड़ेंगे, तब जाकर वो फाइल नीचे से ऊपर लाते हैं, वरना फाइल निकालते ही नहीं, वो पड़े रहते हैं अंदर। सुनाया कि मुंबई का एक लड़का, जवान लड़का, सिर्फ थोड़े से शक पर बीवी खुद जल गई, लेकिन उसको पकड़ लिया है कि तूने जलाई है, हालांकि ऐसा नहीं, वो खुद जल गई परेशान होकर, तो वो तो था भी नहीं, और उसको ले गए, कितने सालों से जेल में है, उसका कोई नहीं है, कोई नहीं, कोई कोई केस नहीं, कुछ भी नहीं, पैसे लाओ 50 लाख। अब जिसका कुछ ना हो कहां से लाएगा, जिंदगी भर ऐसे ही सड़ते रहते हैं, ऐसे बेशुमार अल्लाह कह रहे हैं कुरान करीब में, कैदियों को छुड़ाने में, इसी तरह यतीमों में, गुलामों को छुड़ाने में बेशुमार लोग हैं, देखो कब्जे में पड़े हुए, आज भी लोग गुलाम बनाते हैं, कितने हमारे ये बर्मा के लोग, रोहिंग्या को, लोगों को गुलाम बना दिया है, उनकी बेटी बीवियों को, बेटियों को बांदी बना दी है, बहुत सारी जगह ऐसी है, पकड़ के ले जाते हैं, बांदियों की तरह रखते, कितने लोग हैं। हम तो सिर्फ मस्जिद से घर, घर से मस्जिद, या अपने अतराफ में, दुनिया में क्या हो रहा है अल्लाह ही जानता है, अल्लाह सबकी मदद फरमाए, लेकिन इतना तो हम कर सकते हैं ना कि सुबह शाम हम बैठ कर दुआ करें, अल्लाहुम्मग़फिर उम्मत मुहम्मद सल्लल्लाहु, अल्लाहुम्मरहम उम्मत मुहम्मद सल्लल्लाहु, अल्लाहुम्मंसुर उम्मत मुहम्मद सल्लल्लाहु, ऐ अल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत की मदद फरमा, ऐ अल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत पर रहम फरमा, ऐ अल्लाह नबी सल्लल्लाहु अलैहि वसल्लम की उम्मत की मग़फ़िरत फरमा, इतना तो हम कर सकते हैं ना। चलो नहीं पहुंच सकते, हम नहीं दे सकते हैं, उम्मत के लिए दुआ करें, अल्लाह पाक मेरे पास माल होता तो मैं भी इसी तरीके से लोगों को छुड़ाता, लोगों पर खर्च करता, लेकिन अल्लाह मैं अपने ही हुदूद में हूं, इतना ज्यादा नहीं। इस नीयत पर भी हदीस में आता है कि एक आदमी سمندر کے کنارے چل رہا تھا اور اس نے دل دل میں سوچا، اللہ یہ سمندر کے سامنے ریت ہے، ریت کے ذرات کے برابر، اس کے کنکر کے برابر، اللہ میرے پاس مال ہوتا تو اللہ میں تیرے راستے میں خرچ کرتا۔ کیا نیت سے اس نے مانگا ہوگا، دل دل میں اللہ سے باتیں کی ہوگی۔ اللہ نے اس زمانے کے نبی کو جبرائیل کے ذریعے سے بتایا، جاؤ اس ذرات کے برابر خرچ کرنے کے برابر اللہ تجھے ثواب دے رہا ہے، حالانکہ اس نے خرچ نہیں کیا، نیت کی۔ معلوم ہوتا ہے نیت کا بھی بڑا دخل ہے۔ آدمی نیت تو کرے، کہ آدمی نیت کرے، اسی لیے نیت کے بغیر تو کوئی عمل قبول نہیں ہوتا ہے۔ فقہ کا ایک مسئلہ ہے، عجیب مسئلہ ہے، اگر یہاں بہت بڑا مجمع ہے، کھڑا ہے، نماز پڑھ رہے ہیں، اب پیچھے آواز نہیں جا رہی ہے، لاؤڈ اسپیکر نہیں ہے، لائٹ بھی نہیں ہے، کچھ وغیرہ فار ایگزامپل اجتماع ہے اور آواز نہیں جا رہی ہے، تو پیچھے مکبر ہوتے ہیں تکبیر دینے والے، امام بولے پھر ایک مکبر، پھر تیسرا مکبر، اس طرح آواز پیچھے پہنچتا ہے۔ فرما اگر پیچھے والا مکبر صرف نے یہ نیت کرے کہ میں لوگوں کو آواز پہنچاتا ہوں، اپنی نماز کی نیت نہ کرے، تو وہاں سے لے کر اخیر تک کسی کی بھی نماز نہیں ہوتی ہے نیت نہ کرنے پر۔ بات سمجھ آ رہی ہے؟ نیت کا اتنا بڑا دخل ہے کہ اس نے نیت نہیں کی کہ میں اس امام کے پیچھے نماز پڑھ رہا ہوں، اس نے صرف مکبر کی نیت کی ہے کہ میں لوگوں کو آواز پہنچا رہا ہوں، اس لیے اس نے تکبیر کہی۔ فرمایا پیچھے کسی کی بھی نماز نہیں، اس کی بھی نہیں ہوگی، کسی کی نہیں ہوگی۔ اس لیے انما الاعمال بالنیات، نیت کا بہت بڑا دخل ہے۔ آدمی نیت پر تو کیسے کیسے فیصلے کروا سکتا ہے، اس لیے خرچ کرنے پر فرماتے ہیں اللہ بہت کچھ دیتا ہے۔ بخاری شریف کی ایک اور حدیث میں تمہیں سناؤں تو آپ کے بال کھڑے ہو جائیں گے، اللہ اکبر، اللہ کیا کہہ رہے ہیں، اللہ اکبر، اللہ کیا کہہ رہے ہیں۔ عبداللہ ابن مسعود رضی اللہ عنہ فرماتے ہیں، نبی اکرم صلی اللہ علیہ وسلم فرماتے ہیں، ایوکم مال وارثہ احب الیہ من مالہ۔ یہ بخاری شریف کی حدیث ہے، آپ سن لو یہ حدیث میرے بھائیوں اور پردہ نشین میری مائیں اور بہنیں، یہ صحیح حدیث میرا نبی کہہ کر گیا، صحابہ کو سمجھا کر گیا ہے، یہ صرف صحابہ کے لیے نہیں ہے، یہ آنے والی قیامت تک امت کو سمجھا کے گیا ہے۔ کیا کہہ رہے؟ دیکھو، آپ صلی اللہ علیہ وسلم ارشاد فرمایا، تم میں سے کون ہے جسے اپنے وارث کا مال اپنے مال سے زیادہ محبوب ہو؟ ایوکم مال وارثی احب الیہ من والی۔ میری ایک دکان ہے اور میرے ورثہ کی ایک دکان ہے، جو وارث بننے والے ان کی ایک دکان ہے، تو اللہ کے حبیب فرماتے ہیں، تم کو تمہاری دکان سے زیادہ تمہارے وارث کی دکان زیادہ پسند ہے یا اپنی دکان زیادہ پسند ہے؟ آپ کیا جواب دو گے؟ اپنی، اپنا مال، میرے پاس ہزاروں پاؤنڈز ہو اور سامنے والے وارث کے پاس بھی ہے، تو میں اپنے پاؤنڈ سے محبت کروں گا یا اس کے پاؤنڈ سے محبت کروں گا؟ مجھے اس سے کیا لینا دینا ہے، وہ تو اس کا ہے، میں کیوں محبت کروں اس سے؟ جی، اللہ کے حبیب کے سمجھانے کی جو ٹرک ہے، جو انداز ہے، کیا سمجھا رہے ہیں؟ فرمایا، ایوکم مال وارثی احب الیہ من مالی، تم میں سے کون ہے جسے اپنے وارث کا مال اپنے مال سے زیادہ محبوب ہو؟ ہے کوئی تمہارے اندر؟ صحابہ سے پوچھ رہے ہیں، تمہارے اندر کوئی ہے ایسا؟ قالوا یا رسول اللہ، صحابہ کہہ رہے ہیں، او اللہ کے رسول صلی اللہ علیہ وسلم، ما منا احد الا مالہ احب الیہ، ہم میں سے ہر شخص کو اپنا مال زیادہ محبوب ہے دوسرے کے مال سے۔ ہم دوسرے کے مال کو کیوں پسند کریں؟ صاحب نے یہی کہا، تم لوگوں کے دل میں بھی تو یہی بات آئی نا، جی یہی تو بات ہے، کہ اور بات آئی، ماشاءاللہ وارث کا مال زیادہ محبوب ہے، تو آپ کا سب کا مال مجھے دے دو جس سے محبت نہیں۔ یہ تو بات بالکل صحیح ہے، تمہارے دل میں ہو، بلکہ ایک چھوٹے بچے کو بھی پوچھو، یہ سویٹ تیری ہے، یہ سویٹ فلانے کی ہے، کون سی سویٹ سے محبت کرتا ہے؟ اوکے، یہ میری ہے، مجھ سے محبت کرتا ہوں۔ صحابہ کرام نے یہی جواب دیا، ما منا احد الا مالہ احب الیہ، قال فانما له ما قدم ومال وارثه ما اخر۔ تمہاری دکان، تمہارا مال وہ ہے جو تم اپنے مرنے سے پہلے بھیج رہے ہو، اور یہ مال جو تمہارے پاس ہے یہ تمہارا نہیں، یہ تمہارے وارث کا مال ہے، گویا کہ تم وارث کے مال سے محبت کر رہے ہو، اس مال سے نہیں جو پہلے بھیجنا چاہیے۔ یہ اللہ کے نبی کا فرمان تو دیکھو، अरे मेरी बात समझ आ रही है? क्या कह रहे? उस माल से मोहब्बत करो ना जो तुम्हें मिलने वाला है, जो तुम्हारे लिए बाकी है। इस माल से मोहब्बत करते हो जिसको मैं छोड़कर जाऊंगा अपनी औलाद के लिए, अपने घर वालों के लिए छोड़कर जाऊंगा। मेरी मोहब्बत उसी से है, मैंने अपना माल कभी आगे भेजा नहीं। अल्लाह तो कुरान में कह रहा है, वमा तुकद्दिमू लिअन्फुसिकुम मिन खैरिन तजिदूहु इंदल्लाह, जो भी अच्छा माल तू अल्लाह के यहां भेजेगा, तजिदूहु तू उसको पाएगा अल्लाह के पास। अल्लाह के पास तो मिलकर रहेगा तुम्हें, उसमें कमी नहीं होगी। अब तुम मुझे बताओ तुम कौन से माल से मोहब्बत कर रहे हो, तुम खुद फैसला कर लो जी। मैं हूं या आप, सब किसी से पूछ लो। हम अपने वारिस से माल से मोहब्बत इसलिए कि मुझे तो पता ही नहीं मैं कब मरूंगा। है पता? मुझे पता नहीं है मैं कब मरूंगा। वो कह रहे भाई यार अभी तो मेरे बच्चा और ग्रैंडसन, और एक ग्रैंडसन को देख लूं ताकि पर दादा बन जाओ, पर नाना बन जाओ, है ना, इसकी भी शादी हो जाए, इसकी भी शादियां हो जाए जी। और क्या कह रहे? और मैं उसके लिए कुछ बना दूं, उसके लिए कुछ बना दूं, उसके लिए कुछ बना दूं। अरे भाई बाप बनकर जिंदगी गुजार, रब बनकर जिंदगी ना गुजार। जिस अल्लाह ने तुझे खिलाया है वो अल्लाह उनको भी खिलाएगा जी। बात मेरी समझ में आ रही है? अब तुम फैसला करो कौन से माल से मोहब्बत करते हैं। अल्लाह के हबीब का फरमान मुझ पर भी, आप पर भी, मेरी हर माए और बहनों सब पर फिट होता है। किस चीज को भी जाकर पूछ लो। अब मुझे तो पता ही नहीं मैं कब मरूंगा, अचानक मौत आ गई। देखो हमारे वो मौलाना हाफिज लियाकत साहब लंदन, वो मैनचेस्टर वाले आ रहे थे मौलाना सलीम धोराज साहब की मजलिस से मैनचेस्टर जा रहे, रास्ते में इंतकाल हो गया। कौन? खुद भी चला गया, बीवी भी चली गई, उसकी 14 साल की बेटी, तीनों का इंतकाल हो गया एक्सीडेंट में, एक बेटी बच गई। किसको पता कब मौत होने वाली है? कुछ अल्लाह ताला हमारी हिफाजत फरमाए और अल्लाह ताला हमें कलमे वाली मौत नसीब फरमाए। एक्सीडेंट की मौत से, अचानक की मौत से अल्लाह ताला हमारी हिफाजत फरमाए। कैंसर की मौत, जितनी भी खराब मौत है, अल्लाह उन तमाम से मेरी और आपकी, हमारी आल औलाद की, सारी उम्मत की हिफाजत फरमाए। लेकिन सोचो तो सही, है ना, ये चीज है। हमारे मौलाना अंसर शाह साहब रहमतुल्लाह अलैह दालूम देवबंद के शेख अजीज तशरीफ लाए थे मस्जिद नूर इस्लाम में, तो उस वक्त बयान में कहा था, फुला मौल साहब है जकात देता है, वो भी छुप छुप कर देता है। अरे जकात तो फर्ज है, छुप कर क्यों देता है, खुलकर देना, ये तो तेरे ऊपर फर्ज है। जैसे मैं नमाज मस्जिद में जाकर पढ़ता हूं, छुपकर पढ़ता हूं नमाज, चलो नफल तहज्जुद वगैरह छुपकर हम पढ़ते हैं कि मैं तहज्जुद में उठ गया, किसी को पता नहीं है, इशराक और चास पर। लेकिन फर्ज नमाज तो अल्लाह ने सामने पढ़ने का हुक्म दिया, तो जकात क्यों छुपाता है? देना किसी को, वो तो देनी फर्ज है, वो तो जरूरी है। हां सदका दे वो अलग बात है। फरमाते हैं तुम अपने लोगों के माल से मोहब्बत कर रहे हो जो तुम्हारे हाथ से निकल कर जाएगा। अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, एक बंदा मौत मरता है, इंतकाल होता है, उस वक्त कहता है फुलां को दे दो, फुलां को दे दो, यहां दे देना, यहां दे देना, यहां दे देना। मेरे नबी फरमा रहे हैं अब ये तेरा माल नहीं है, अब ये तेरा माल नहीं है, ये तो तेरे वरसा का है, तुझे आगे चलना है अभी। तो समझ में बात, ये मेरे नबी का फरमान है। अब मरते वक्त कह रहा उसको देना, उसको देना, ये माकदमा नहीं है। माकदमा तो तुम्हें सही हूं शही हूं, सबसे प्यारा माल कौन सा है, सबसे सबसे अच्छी सखावत कौन सी है। आदमी दो हालत के अंदर में माल को तकसीम करे अल्लाह के रास्ते में, शही हूं सही हूं। शही के माना इतना ग्रीडी है माल का, फिर भी अल्लाह के रास्ते में दे रहा है। माल का है ग्रीड उसके अंदर में, ही बहुत ज्यादा हरीस है, ही इज वेरी ग्रीडी फॉर द माल, फॉर द वेल्थ, स्टिल इज स्पेंडिंग इन द पाथ ऑफ अल्लाह ताला। और सही हुन तंदुरुस्ती है, सेहत है, उस सेहत में माल खर्च करता है। ये दोनों चीजों अगर है तो अल्लाह को वो माल खर्च के बड़ा पसंद है। मेरे हबीब का फरमान मेरी और आपकी दिमाग को झंझोर रहा है कि हम किससे मोहब्बत कर रहे हैं, कौन है। मोह محدثین فرماتے ہیں کہ نبی اکرم صلی اللہ علیہ وسلم نے بڑے حکیمانہ انداز سے صدقہ دینے کی ترغیب دی ہے. اصل مال تو وہی ہے جو مال کی محبت کو نظر انداز کر کے اللہ کے حکم کے مطابق اللہ کے راستے میں خرچ کیا جائے جہاں جہاں اللہ چاہتا ہے. ایک بخاری شریف اور مسلم شریف کی ایک اور حدیث سناؤں. اللہ اکبر. کوئی چاہتا ہے جہنم میں جلے؟ کوئی نہیں چاہتا جہنم میں جلے. نہیں, نبی اکرم صلی اللہ علیہ وسلم عورتوں کے پاس عید کے دن تشریف لے گئے, عید کی نماز پڑھا کر کے, چونکہ اس زمانے میں عورتیں بھی آتی تھی, چاہے وہ حائضہ ہو, نماز تو نہیں پڑھتی تھی اگرچہ حیض یا نفاس کی حالت ہو, لیکن اللہ کے حبیب کے فرمان کو سننے کے لیے, آپ کے بعد تو کوئی نبی نہیں ہوتے تھے, آ کر بیٹھ جاتی تھی کونے میں. تو ساری عورتیں جو پاک ہوتی وہ تو نماز پڑھتی تھی عید کی نبی صلی اللہ علیہ وسلم کے پیچھے, اور جو عورتیں پاک نہیں ہوتی وہ بھی بیٹھ جاتی تاکہ اللہ کے رسول صلی اللہ علیہ وسلم کا خطبہ سنے, آپ کی ایڈوائز وہ سنے. وہ کتنے لوگ تھے, صحیح پیارے لوگ تھے جن کو اللہ کے حبیب صلی اللہ علیہ وسلم کے خطبہ سننے کی ان کو سعادت ملتی تھی. اللہ کے حبیب چلے خطبہ ختم کر کے, نماز ختم کر کے بلال کو لے کر, اور ان کو سمجھایا کہ میں نے جہنم میں عورتوں کو زیادہ دیکھا ہے. کیا کہا؟ میں نے جہنم میں معراج میں عورتوں کو زیادہ دیکھا ہے, مردوں سے زیادہ میں نے عورتوں کو دیکھا ہے. یہ نبی علیہ السلام فرمایا, اور اس کی وجہ بیان فرمائی. دو وجہ بیان فرمائی تھی, ایک تو غیبت زیادہ کرنا, مل جاتی ہے تو بہت زیادہ لوگوں کی غیبتیں لان تان کرتی ہے, فلاں ایسی ہے, فلاں ایسا ہے, فلاں ایسی ہے, فلاں ایسا ہے, فلاں کی لڑکی کو ایسا ہوا, فلاں کے لڑکے کو ایسا ہوا, یہ سب بیٹھ کر جب جمع ہو جاتی ہے نا تو نہ معلوم کتنے لوگوں کے گھر کو توڑ دیتی ہے. فرمائیے لان تان زیادہ کرتی ہے, اللہ کے حبیب فرما رہے ہیں. نمبر دو پر اپنے شوہر کی ناشکری زیادہ کرتی ہے, وہ دیتا رہے زندگی بھر دیتا رہے, اگر اس نے ایک بار نہیں دیا تو کیا کہتی ہے, تو نے مجھے دیا ہی کیا, پوری زندگی کے دیے ہوئے پر پانی پھیر دیتی ہے. یہ ان کی عادت ہے. یہ اللہ کے حبیب صلی اللہ علیہ وسلم کے دو بات ہیں. فرمایا میں نے جہنم میں عورتوں کو زیادہ دیکھی, اس کے بعد فرمایا اتقوا النار, اے عورتوں جہنم سے بچو. ولو صحابیات میں سے ایک صحابیہ نے پوچھا, غالباً حضرت صفیہ غالباً یا اور کوئی تھی, کہ اللہ کے رسول اس جہنم سے بچنے کی کیا صورت ہوگی, ہم کیسے بچیں گے؟ تو اللہ کے حبیب نے فرمایا اتقوا النار, جہنم سے بچو. ولو بشق تمرا, اگرچہ ایک کھجور کا ٹکڑا ہی اللہ کے راستے میں خرچ کر کے بچاؤ. کھجور کا ٹکڑا کوئی چیز ہے؟ فرمایا ایک پینی بھی دے دو, اگر دل کی نیت سے دی ہے تو اللہ اس کی وجہ سے بھی جہنم سے تمہاری حفاظت کر لے گا. عورتوں کے دلوں میں جب یہ بات آ گئی نا تو حضرت بلال فرماتے ہیں میرے پاس تو کپڑا تھا, میں نے ایسا کر دیا, عورتیں اپنے یرین, اپنی بینگل, سونے کی سب نکال نکال کر ڈالنے لگی. حضرت نبی صلی اللہ علیہ وسلم کو کہا جاؤ یہ لے جاؤ اور صدقہ کر دو. یہ تو وہ عورتیں تھی جن کے دماغ میں بات فوراً آ جاتی تھی, آج تو یہ بات نہیں آئے گی. یہ تو ادھر سے سنا ادھر نہیں, ایک کان سے یرین سے نہیں, ایک کان کی یرین سے سنا دوسرے کان کی یرین سے نکل جائے گی بات. یہ تو صحابیات تھی جنہوں نے فوراً نکال دیا کہ کسی طرح ہم جہنم سے بچ جائیں, کسی طرح. ان کو جہنم کا بہت ڈر تھا, جہنم میں کیسے جلیں گے. اس لیے ہم ضرور اس بات کا خیال کریں, چونکہ میرے پاس ٹائم نہیں, انشاءاللہ آئندہ بیان کریں گے اسی پر, آئندہ یہ موضوع باقی رکھیں گے, مجھے یاد دلانا کہ صدقات کے اوپر کیا کیا ملتا ہے, انشاءاللہ مجھے یاد دلانا, اس پر ہم بات کریں گے. لیکن یہ بات ضرور یاد رکھے کہ نبی اکرم صلی اللہ علیہ وسلم کا فرمان بالکل سچا ہے کہ تم اللہ کے راستے میں خرچ کرو گے اس پر تمہیں دنیا میں بھی ملے گا, آخرت میں بھی ملے گا, اور دنیا کی تمہاری ساری بیماریاں, پریشانیاں, جان مال آبرو عزت کی اللہ حفاظت کرے گا, مقام کی سب کی حفاظت کرے گا, اور پلس جہنم سے تمہاری حفاظت ہو جائے گی. اللہ کہہ رہے ہیں, اللہ کے نبی اتقوا النار, جہنم سے بچو. Beware of the fire of Jahannam. Walau bishak ki tamara. Agarche chota sa khajuri Allah ke raaste mein dekar bach jao. अब उस पर मैं समझाऊंगा कि इतनी चीज देकर कि कैसे आदमी बच सकता है, क्योंकि उसके दिल में वो इखलास होता है। अल्लाह पाक मुझे और आपको और आने वाली मेरी माएं और बहनें जितनी भी दूर दूर से आती है दरस हदीस में, हदीस को समझने के लिए अल्लाह पाक हम सबको अमल की तौफीक अता फरमाए। वाखिरु दावाना अलहम्दुलिल्लाह रब्बिल आलमीन। अल्लाहुम्मा लकल हमदु कमा अंतहलु वसल्ली अला सय्यिदिना मुहम्मदिन कमा अंतहलु वफअल बिना मा अंतहलु फइन्नका अंतहलुत तक्वा वअहलुल मगफिरा या हन्नान या मन्नान या बदीअ अस्समावाति वल अर्ध या ذل الجلال والاکرام। ऐ अल्लाह हमारे गुनाहों को माफ फरमा, अल्लाह हमारे गुनाहों को माफ फरमा, अल्लाह हमारी परेशानियों को दूर फरमा, अल्लाह हमारे मुश्किलों को आसान फरमा, ऐ अल्लाह हमारे इस दर्स को कबूल फरमा और दर्स में शरीक होने वाले सारे हमारे भाई और हमारी माएं और बहनें सबको कबूल फरमा, दर्स में शरीक होने वाले सबको कबूल फरमा। ऐ अल्लाह हम इस हदीसों की वजह से हमारे चेहरों को तरोताजा फरमा, हमारी जिंदगियों को खुशगवार फरमा, अफवाफियत वाली बना दे, हमारी इस मजलिस को कबूल फरमा, हमारे इस दर्स की मजलिस को कबूल फरमा, इस दर्स की मजलिस को कबूल फरमा, इसमें जो जो लोग शरीक हुए हैं दर्स को सुनने के लिए अल्लाह सबको कबूल फरमा, सबकी आलो औलाद को कबूल फरमा, सबके घरों में अफवाफियत नसीब फरमा, सबकी जिंदगियों में सुकून नसीब फरमा, हमारी दौलत में हमारे माल में अल्लाह बरकतें नसीब फरमा और अल्लाह तेरे रास्ते में खर्च करने की हमें तौफीक नसीब फरमा, तेरे रास्ते में खुशी के साथ तेरी रजाजोई के लिए खर्च की हमें तौफीक नसीब फरमा। ऐ अल्लाह मरते दम तक, ऐ अल्लाह जब तक तू जिंदा रखे तेरी रजा वाले अमाल की तौफीक नसीब फरमा, हमारी नीयतें हमें सही करने की तौफीक नसीब फरमा, शौब से हमारी हिफाजत फरमा, रियाकारी से हमारी हिफाजत फरमा, दिखलावे से हमारी हिफाजत फरमा, आपस में मोहब्बत मुबद्दत नसीब फरमा, अल्लाह परेशानियों बीमारियों को दूर फरमा, अल्लाह जो भी बीमार हो इस मजमे में घरों में हॉस्पिटल में सबको शिफा अता फरमा, अल्लाह जितनी माएं और बहनें बीमारियों के बावजूद बदन में दर्द के बावजूद सरों में दर्द के बावजूद डायबिटीज और परेशानियों के बावजूद दर्स में शरीक होती है, अल्लाह दर्स की बरकत से तेरे प्यारे हबीब की बरकत से सबको शिफाए कुल्लिया आजला दायमा मुस्तमिरा नसीब फरमा, सबके घरों में सबके माँ बाप जो भी औलाद बीमार हो सबको शिफा अता फरमा। ऐ अल्लाह कैंसर जैसी बीमारी और जिस किस्म की बीमारी आने वाली हो उन तमाम बीमारियों से हम सब की हिफाजत फरमा। ऐ अल्लाह हमें खुशगवार जिंदगी नसीब फरमा, नबी सल्लल्लाहु अलैहि वसल्लम की एक एक सुन्नत पर चलने की हमें तौफीक नसीब फरमा। ऐ अल्लाह हमारी औलादों को हमारी आंखों की ठंडक बना दे, हमारी औलादों को ऐ अल्लाह दीनदार बना दे, ऐ अल्लाह हमारी बेटियों को हमारे बेटों को हाफिज कुरान आलिम दीन दीन के दाई और मुखलिसीन में से बना दे, सालिहीन में से बना दे, जिनकी बेटियां बेजोर है सालिहीन जोरे नसीब फरमा और जोर वालियों में आपस में मोहब्बत मुवद्दत नसीब फरमा। व सल्लल्लाहु तआला अला खैर खल्किही सैयदना मुहम्मद व आलिहि व सहाबिह अजमईन। बिरहमतिक अल्हम्दुलिल्लाह हय ला इल्लल्लाह मुहम्मदुर रसूल।